नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी विगत केही सातादेखि अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै आएका छौं। मदन पुरस्कार प्राप्त सेतो धरतीको वाचन गएको साता हामीले 14 श्रृंखला सुन्यौं। अब आज 15 श्रृंखला वाचन शुरू हुन्छ पृष्ठ 308। जन्मिएको धेरै पछि आफू जन्मिएको थाहा पाएँ, बिहे भएको थोरै पछि आफ्नो बिहे भएको थाहा पाएँ, विधवा भएको अझ थोरै पछि आफू विधवा भएको थाहा पाएँ। जीवनका यी महत्त्वपूर्ण घटनाहरू कुनै पनि बेला मैले घटाएका घटना थिएनन्, तर तिनी घटनाहरूको परिणाम जिन्दगी बाँचिरहेछु। यो सन्यस्त जीवन भने मेरो आफ्नो निर्णय हो, तर मैले नगरेका मेरा जीवनका महत्त्वपूर्ण निर्णयहरूले नै सायद मलाई यहाँसम्म ल्याइपुर्याए। यो उमेरमा आएर देवघाट आउने निर्णय र सन्यास लिने निर्णय मेरो आफ्नो थियो, तर यी सब निर्णयहरू बाध्यात्मक थिए, निर्णय गर्न बाध्य बनाउने मेरो पूर्व निर्णयका परिणाम थिए। 9-10 वर्षमा भएको एउटा घटनाको निर्देशनमा चलिरहेछु, पूरै जीवन त्यही घटनाको हुकुममा चलिरहेछ, अब एक दिन चल्न नसक्ने हुनेछ। जीवनलाई अनेक उपमा दिइन्छ, दुई दिनको जिन्दगी, एक बारको जुनी, गीत पनि यस्तै छन्। जीवन यस्तै छोटो नभई बनै घन्किने गरी किन गाउँथे गाउँलेहरूले। वेदान्तले पनि भन्छ क्षणभङ्गुर जीवन, मलाई पनि लाग्थ्यो भगवान्ले जीवन कति छोटो बनाइदिएका। 62 वर्ष कि भए, तर अहिले लाग्छ भगवान्ले मलाई कति लामो आयु दिनुभएछ। एउटै जीवनमा 3 युग भोगे जस्तो लाग्छ, अझै एउटा युग भोग्न बाँकी छ, सन्यस्त जीवन। सन्यास्त नभए पनि मेरो जीवन यसै पनि सन्यासीको जस्तो जीवन, आवरणमा पनि मलाई सन्यास ग्रहण गर्न मन लाग्यो। मैले सन्यास लिन लागेको मनमा कुनै वैराग्य भाव आएर होइन, भिक्षा मागेर जीवन गुजार्छु भनेर पनि होइन, मेरो मृत्युपछि क्रिया गर्ने कोही छैनन् र मैले मुक्ति पाउँदिन भनेर पनि होइन। मनको सन्तोष नै होस्, मैले त आफ्नो गोत्र र थरलाई मेट्न सन्यास लिन खोजेकी हुँ। नचिनेका नजानेका कहिले अनुहार नसम्झेका मान्छेले दिएको थर गोत्रलाई बोकेर कति हिँडौँ, कति बाँचिरहौँ मृत थर र गोत्र बोकेर। त्यसलाई मेट्न मात्र खोजेकी हुँ, म मर्दा थर र गोत्रविहीन भएर मर्न सकौँ। एउटी सानी बालिकाको सिउँदोमा निधाएको बेला सिन्दुरले डामेर बनाएको सेतो खत मेट्न र त्यहाँभित्रको कहिले निको नहुने घाउ निको पार्न सन्यास्त हुन खोजेकी हुँ। सोचे सन्यास्तले मानसिक रूपमै भए पनि ती दुलाहा भनेका अपरिचित मान्छेले दिएको थर र गोत्र मेट्न सक्छ, सेतो खत जस्तो सिउँदो र त्यहाँभित्रको घाउ निको पार्न सक्छ। कमसेकम मेरो मृत्यु यी सबै कुराबाट मुक्त अवस्थामा होस्, जसरी मेरो जन्म यी सबै कुराबाट मुक्त अवस्थामा भएको थियो। धेरै भयो स्वामीजी मसँग टाढिएका छन्, खानामा रौँ परेको कृत्रिम घटना जो घटाए उनले, त्यहाँदेखि उनलाई पक्का आउँदैनन् भनेर आफ्नो कोटीमा खाना खान बोलाएकी पनि छैन, उनी आफै आएका पनि छैनन्। त्यसपछि त उनी साह्रै टाढाको मान्छे जस्तो भएका छन्। उनी यसरी टाढिएको पनि झन्डै 20 वर्ष पुग्न लाग्यो। उनी टाढिएपछि गोविन्दलाई पनि असाध्यै थोरै सम्झिन थालेकी छु, उनी पनि मेरो मनबाट टाढिएका छन्। जे भए पनि सन्यास लिनुअघि एकपटक स्वामीजीसँग सल्लाह गर्नु पर्यो, तर उनले अवश्य पनि उही कुरा भन्दैछन्, जननाले सन्यास लिनु पर्दैन, यदि त्यसो भनिदियो भने म के गरौँ, मलाई जसरी पनि सन्यास ग्रहण गर्नु छ, उनको स्वीकृति बिना सन्यास लिँदा उनको हुकुम अवज्ञा गरे जस्तो हुन्छ। उनलाई नसोधिकन लिँदा उनकै आश्रम र उनको अभिभावकको तलाई व्यवस्था गरे जस्तो हुन्छ। म के गरौँ? जे परे पर्ला एकपटक त सोध्छु, स्वीकृति दिएनन् भने भन्नेछु। जसरी पनि म त सन्यास त हुन्छु स्वामीजी, यो मेरो अन्तिम निर्णय हो। मैले सन्यास ग्रहण गरेर कसैलाई असर पुग्दैन, तपाईँलाई आदर गरेर निर्णय सुनाउन मात्र आएकी हुँ। स्वीकृति लिन होइन कि अझै एउटी आइमाले जननाको नाममा आफ्नो जीवन आफ्नो तरिकाले जिउन नपाउन्, मैले सन्यास त हुन पनि नपाउन्। फागुनका उराट लाग्दा दिनहरूमध्येको एक दिन स्वामीजीलाई सोध्न गएँ। बिहान 9 बजेको छ, उनको कोठा आश्रमको माथिल्लो तलामा छ, माझको कोठा। म सुस्तरी बिरालोको चालमा उनको कक्षतिर लागे। ढोका लगाएका रहेछन्, उनले थाहा नपाउन् भनेर सुस्तरी चियाए। अध्ययनमा मग्न जस्ता छन्, उनका कान कुकुरका जस्ता टाटा छन्, आँखा मात्र कमजोर। किताबबाट आँखा हटाएर टाउको उठाए र ढोकातिर हेरे। म छेल परे ढोकाको, यिनले त मैले सास फेरेको पनि सुने होलान्। रुखको आवाजमा बोले, को हो? लहरो ढोकाको छेउमा राखेर म सङ्घारमा उभिएँ। उस्तै निम्तो आवाजमा बोले, बिहान बिहान किन आयो त नि आज? केही कुरा सोधौँ भनेर आकी नि? अब सोध्ने होइन, चिन्तन गर्ने हो मेरो। यो आफैसँग उत्तर खोज्ने बेला आयो। अरूको उत्तरले चित्त बुझ्दैन, अब पुरै उत्तरहरू अधुरा र अपुरा लाग्छन्। मैले भने, कुरा त्यस्तो होइन। के हो त कुरो? मैले सन्यास लिने निर्णय अरे। ओहो, त्यसै हुन्छ सन्यास? कति थोक गर्नुपर्छ? के गर्नुपर्छ? पहिलो कुरा त 12 वर्षसम्म ब्रह्मचर्य व्रत बस्नुपर्छ। मैले त जिन्दगीभर बसेँ ब्रह्मचर्य व्रत। तिनले मेरो आँखामा एकटकले हेरे, त्यसपछि मैले थपेँ, मेरो शरीरले बस्यो। सन्यास पनि शरीरले मात्र लिन खोजेकी हो? उनले सोधे। हो, किन शरीरले मात्रै? मनसँग त म सधैँ हार्छु। यस्तो मान्छेले किन सन्यास त हुन्छु भनेर हुन्छ त? सन्यास त भएपछि के तपाईँले मनसँग कहिले हार्नु भएन? मैले प्रतिप्रश्न गरेँ। त्यसपछि केही बेरसम्म बोलेनन्। प्रसङ्ग बदलेर तिनले मलाई जाँच्न खोजे, सन्यासी भएपछि फुल पनि टिप्न हुन सक्छौ? झरेको फुल टिप्छु। तिनले भने, भगवान्का लागि त झरेका फुल टिप्छौ, आफ्नो पेटका लागि के गर्छौ नि? तरकारी पनि टिप्नुहुन्न, खन्नु खोस्रनु केही हुन्न। तिमी यति धेरै सफाई छौ, तिम्रो कोटी वरिपरि झारै झार उम्रिन्छन्, झार पनि उखेल्नुहुन्न, के गर्छौ? मैले संयमतापूर्वक भने, त्यसो भए त स्वामीजी हिँड्न नि हुन्न। हामी यति धेरै वजन भएका मुन्छेका पैताला मुनि ती साना साना कति किराहरू मर्लान्। यसो भनेर कुन सन्यासीले हिँड्न छोडेको छ र? ओहो, खुब बाठी भएछौ। म केही बोलिनँ, लाठी जस्तै भएँ। एकछिनसम्म ती पनि केही बोलेनन्, त्यसपछि बोले, तिमीले ठिक निर्णय गर्यो। ओहो, त्यतिखेर कुनै हातमा सन्यास लिनु हुँदैन तैँले। आइमाईहरू सन्यास नलिए पनि मायु हुन्, जनताले सन्यास लिनु पर्दैन भनेका स्वामीजीले कसरी तिमीले ठिक निर्णय गर्यो भन्न सकेका होला अहिले? सन्यासी हुन पनि सामग्री चाहिँदो रहेछ। बल्ल बल्ल सामग्री जुटाएँ, आश्रममा पैसा बुझाउनु पर्दो रहेछ, बुझाएँ, षोडशी दान गरेँ, 16 जोगीलाई छाता जुत्ता चप्पल लुगा कमण्डलु दान गरेँ, कपाल खौरेर सेता लुगा लगाई आफ्नो क्रिया आफै बस्नु पर्दो रहेछ, बसेँ, आफैले आफैले जौको चामलको 16-17 पिण्ड बनाएर अर्पण गर्नुपर्दो रहेछ, गरेँ। लाग्यो जीवनभर सधैँ नै म आफ्नो क्रिया बसिरहेकी रहेछु। राति विजय होम गर्नु पर्यो। सन्यास लिँदा प्रतीकात्मक रूपमा आफ्ना दशैं इन्द्रियलाई हवन गर्नुपर्ने रहेछ। अझ भनौँ, शरीरलाई नै हवन गरेर अग्निमा बाँकी राख्नुपर्ने रहेछ आत्मा मात्र। गङ्गा किनारमा छु, यत्तिकै एउटा भावना आयो, पानीको अनुहार कस्तो हुन्छ। पानीमा आफ्नो अनुहार हेरेँ, पानीको अनुहार त मेरो जस्तै पो रहेछ, तर पानीको जीवन मेरो जस्तो छैन। बिहान गङ्गा किनारमा आफ्नो क्रियावस्था लगाएका ती सेता कोराका लुगा राखेर रा। गङ्गामा डुब्नु पर्दो रहेछ निर्वस्त्र, 108 पटक डुबुल्की मार्नु पर्दो रहेछ। सानो सेतो धरोले यौनाङ्ग छोपेँ र गङ्गामा प्रवेश गरेँ, तर असाध्यै लाज लाग्यो। यसरी नाङ्गै कहिले भएकी थिइनँ। स्वामीजीले भने, के को लाज माने कि मान्छे जन्मदा सर्वाङ्ग नाङ्गो जन्मन्छ र मर्दा पनि नाङ्गै मर्छ। यो एउटा जीवन मर्ने र अर्को जीवन जन्मने प्रक्रिया हो, यसमा के को लाज। आफूले पहिले धारण गरेका सबै वस्त्र गङ्गामा बगाएँ, 108 पटक पुग्यो पुगेन थाहा छैन। गङ्गामा निर्वस्त्र धेरै पटक डुबुल्की मारे, यसो गर्दा यौनाङ्ग मात्र छोपेको सानो धरो पनि बगाएछ। अब मेरो शरीरमा शरीर बाहेक केही पनि बाँकी रहेन। यसरी डुबुल्की मार्दा एकदमै गाह्रो भयो। योभन्दा गाह्रो निर्वस्त्र किनारमा आउनु भयो। यसरी गङ्गाबाट निर्वस्त्र बाहिर आउनुभन्दा त गङ्गामै हेलियौँ कि क्या हो जस्तो पनि भयो। मलाई बाहिर निस्कन झन् गाह्रो भयो, झन् लाज भयो। स्वामीजीले भने, भर्खर जन्मेको बच्चाले पनि लाज मान्छ कतै? तिमीहरू अब भर्खर जन्मेका बच्चा भयो, तिमीहरूको नयाँ जन्म भयो, फेरि जन्मियौ। लाग्यो म अब गङ्गा पुत्री भएँ, मलाई गङ्गाले जन्माइन्। भावना आइरह्यो कि यही हो त आत्माले लुगा फेरेको। मेरो शरीर त उही छ, बुढो शरीर, फाटेको थोत्रो लुगा जस्तो शरीर। त्यसरी निर्वस्त्र हुँदा आफ्नो शरीरको छाला उतारेर नयाँ छाला फेरे जस्तै पीडा भयो, तर उही पुरानो चर्मवस्त्र छ मेरो शरीरमा। स्वामीजीले भने, अब यसरी नै निर्वस्त्र अवस्थामै सूर्यलाई जल चढाओ। मलाई साह्रै गाह्रो भयो। लाग्यो मेरो मनले अझै सन्यास ग्रहण गरेकै रहेनछ क्यारे। त्यागीहरू त यतैबाट पहेँलो वस्त्र धारण गरेर काँधमा लट्ठी बोकी हातमा कमण्डलु लिई कहाँ कहाँ पुग्छन् अरे, भिक्षा माग्दै हिँड्छन् अरे। किनारमा अरू माईहरूले मेरा लागि पहेँला वस्त्र राखिदिएका छन्। ती गेरु वस्त्रले मेरो निर्वस्त्र शरीरलाई ढाक्न हेरिरहेछन्। हतार हतार लगाएँ, तर म यति बुढी र कमजोर भइसकेकी रहेछु। मनले जति हतार गरे पनि हातले हतार हतार वस्त्र लगाउन सकेन। जब वस्त्र धारण गरेँ, आफैलाई हेरेँ, उही शरीरमा म त सेतोबाट पहेँलो मात्र भएकी रहेछु। पहेँलो वस्त्रभित्रको शरीर, शरीरभित्र घर भएको, तर घर छाडेर बाहिर घुमिरहने मन पनि उही छ, उस्तै छ। स्वामीजीले रुद्राक्षको माला र कमण्डलु दिए। अरू पनि थिए सन्यास ग्रहण गर्नेहरू, 7 जति भिक्षा माग्न बस्यौँ। सबै भिक्षा दिन आए। अब म सन्यास्त भएँ। सन्यास्त भएपछि पनि मैले कहिल्यै सन्यास्त भएको सपना देखिनँ। सपनामा भने सधैँ सधैँ म सांसारिक भएँ, रङ्गीन भएँ, इन्द्रेणी भएँ। स्वामीजी भन्छन् पुनर्जन्म हुन्छ, तर म यस्तो कुरा महसुस गर्न सक्दिनँ। तैपनि शास्त्रमा लेखेको छ भनेपछि पत्याउन कर लाग्छ, पत्याउँछु। कहिले त यी शास्त्रहरू पनि कस्तो निरङ्कुश भए जस्तो लाग्छ, जबरजस्ती आफ्नो कुरा मान्न बाध्य गराउँछन् मान्छेलाई। बकिँदै अनेक थोक सोध्छु, यो जन्मको योजना आफूले बनाउन नपाए पनि अर्को जन्मको योजना बनाउन थाल्छु, मिठा मिठा सपना बुन्न थाल्छु। यो जन्म जस्तो भए पनि अर्को जन्म यस्तो हुने छैन। सोच्छु अघिल्लो जन्ममा पनि त मैले यो जन्मका लागि जीवन बाँच्ने यस्तै सुन्दर योजनाहरू बनाएकी थिएँ होला, तर के योजना बनाएँ अहिले सम्झना छैन। यसै जन्ममा आफू जन्मिएको डेढ वर्षसम्म आमाको दुध चुसेको आफ्नै बाल्यकाल त सम्झना छैन भने अघिल्लो जन्मको कुरा कसरी सम्झिनु? म पनि कति उत्सु अर्को जन्मको योजना बनाउने। के मैले अघिल्लो जन्ममा यही र यस्तै जीवन बाँच्ने योजना बनाएकी थिएँ होला त्यतिखेर? समय यति धेरै गतिशील छ कि आजलाई हेरेर भोलिका योजना बनायो तर भोलि नै त्यो योजनाले काम गर्दैन। यदि पुनर्जन्म रहेछ भने पनि कसरी त्यति पहिलेको योजनाले काम गर्ला र? स्वामीजी भन्छन्, अघिल्लो जन्ममा जस्तो कर्म गरियो यो जन्ममा त्यस्तै फल पाइन्छ। सामान्यतया फल तीन चार महिनामा तयार हुन्छ। एउटा शिशु पनि दस महिनामा पूर्ण रूपले तयार भएर जन्मिन्छ। तर यो जीवनको फल प्राप्त गर्न भने अर्को जन्म कुर्नुपर्छ अरे। कस्तो अचम्मको कुरा। स्वामीजी भन्छन्, सन्यास ग्रहण गरेपछि मोह राख्नु हुँदैन। तर मलाई फूल मनपर्छ, जुन मनपर्छ, इन्द्रिणी मनपर्छ, सबैभन्दा बढी प्रकृति मनपर्छ, राम्रा राम्रा मान्छेहरू मनपर्छन्। सन्यास ग्रहण गरेपछि आफन्तसँग सबै नाता सम्बन्ध तोडिन्छ अरे, बाआमासँग पनि। मेरा बाआमा अहिले यस धरतीमा हुनुहुन्न, तर बाँकी रहेका जो अवशेष नाता सम्बन्धहरू छन् ती पनि तोडिएका छैनन्। व्यवहारमा आफ्ना भएका आफन्तहरू सबै उस्तै लागे। शरीर कमजोर र बुढो हुँदै गएर होला आफन्तहरूको आठ भरोसा पहिलेभन्दा अझ बढी चाहिने भएको छ। तनलाई पनि मनलाई पनि भोक निद्रा थकाई सबै उस्तै छन्। तरकारी काट्दा काट्दै चोरौलाको टुप्पो पनि अलिकति काट्यो चुलेसीले। थोरै रगत बग्यो, रगतको रङ पनि उस्तै छ, रातो। मेरा आँसु हाँसो दुःख सुखहरू पनि सबै उस्तै छन्। कुटी उही हो, उस्तै छ, म पनि उस्तै र उही। म हिँड्ने बाटो मेरो परिवेश सबै उस्तै। भर्खर सन्यासी भएर जन्मिएकी बुढी माई म सबै सबै कुरामा उस्तै छु। केवल वस्त्र मात्र सेतोबाट पहेँलो भएको छ, अरू सबै उस्तै छ। मेरो दैनिकी रहन सहन आनी बानी मेरो बुढो शरीर मेरो पेट र मनभित्रका सबै सबै कुराहरू उस्तै। सन्यास लिएपछि पनि बेला बेला उसरी नै गइरहे भाइ बहिनी र आफन्तका घर। भएका नाता सम्बन्ध व्यावहारिक रूपमा कतै तोडिएनन्। पहेँलो वस्त्रले पटक पटक मलाई रुखका पुराना र पहेँला पातहरू अनि सूर्यास्त समयको पहेँलो आकाशको सम्झना गराइरहेछ। मेरो आँसुको तलाउ नियतिको सम्झनाले फनफनी चलायो। अनायासै रुन मन लाग्यो, रोए। बग्लेर आउने उस्तै आँसु उसरी नै सधैँ बग्ने आफ्नै अनुहारमा उमेरले बनाएका खोल्चा खोल्चै बग्दै गए। बादल रुदा धरती हराभरा हुन्छ, तर मरुँदा मेरो जीवनको खेतमा झन खडेरी पर्छ। पाहुनाजी मनमा विभिन्न कुरा आए। साधु सन्यासीसँग झन रिसाउने पो हुन् कि भगवान्, किनभने उसले भगवान्का लागि फूल पनि टिप्नु हुँदैन, प्रसादका रूपमा फलफूल पनि टिप्नु हुँदैन। मेरो इष्टदेवता कृष्ण के कृष्णलाई मनपर्छ त सन्यास्त भएको? सन्यास्तहरूका इष्टदेवता त शिव अरे। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा फेरि स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। श्रुति सम्वेकमा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनाइरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। यहाँ बाँदरहरूले खुब दुःख दिन्छन्। बाँदरहरू पनि सोच्दा हुन् मानिसहरू हामीलाई खुब दुःख दिन्छन्। संन्यास्त भए पनि दिनचर्या उस्तै छ, पेट उस्तै छ। नियम उल्लङ्घन गरेर भए पनि कुटी अगाडि तरकारी लगाएकी छु। बाँदरले तरकारी पनि खाएर केही राख्दैनन्। तिनलाई हेर्छु, हेर्दा हेर्दै लाग्छ हामी सन्यासीको पहेँलोभन्दा पनि ती बाँदरहरूको पहेँलो बढी छ। सन्यासीहरूको जस्तो होइन फुकाल्न नमिल्ने पहेँलो, तर ती सन्यासी होइनन्। एक दिन गलेश्वर आश्रममा बहिनीको फोन आयो। दिदी, तिमी 4-5 दिन चाँडै आऊ, फागुन 17 गते छोरीको बिहा छ, म त केही मेलोमेसो पाम्दिनँ यस्ता कुरा, तिमी साह्रै सिपालु छौ। उसलाई थाहा छ व्यावहारिक कुराहरू म बढी जान्दछु। बिहे र पूजापाठको परिपाठ मिलाउन मैले धेरै जानेकी छु, पाहुना पाछा र आफन्तको मन राख्न जानेकी छु। ती सांसारिक जीवन बाँचेका भन्दा म बढी व्यावहारिक भइरहेछु। यो कस्तो सन्यास्त हो? उसले भने चाहिँ आश्रम र कुटीको चाँजो पाँचो मिलाएर 4-5 दिन अगाडि नै गए। जग्गेका कुरा, पूजापाठका कुरा, बोझबत्तेरका कुरा सबैमा मै धेरै खटेँ। मेरो बुढो शरीर नै खट्यो। चप्पल पनि लगाउन बिर्सिएर म कुदिरहेँ, कहिले यता कहिले उता। मेरो फुर्तिलो शरीर अनि मेरो व्यवहारिक र सांसारिक कर्म देखेर सबै आफन्त र छिमेकी दङ्ग परे। यी माईले कसरी जानिन् यस्ता कुरा? कहाँ सिकिन होला यी व्यवहारको कुरा? अहिले त यस्ती छन्, उमेर अझ यी कस्ती थिइन् होला? बहिनीकी छोरीलाई अन्माउँदा मलाई पनि नरमाइलो लाग्यो। बहिनीको आँखामा झैँ मेरो आँखामा पनि आँसु आए। दुलाह साह्रै राम्रा रहेछन् भन्ने सम्झेर मैले आँसु पुछेँ। दुलाहको सुन्दरता र सुशीलताले आँसु पुछिदियो, बहिनीका पनि आँसु पुछिदिए। ती छोरीका दुलाह कति राम्रा, धेरै पढेका रहेछन्, जागिर पनि ठुलै खाएका, फरसिला। मैले भने, तपाईँहरू दुवैजना एकपल्ट देवहाड जसरी पनि आउनुहोला। तिनले हाँसेर भने, हुन्छ आमा, यिनले ल्याइहाल्छन् नि अब। बहिनीका लोग्नेले भने, दिदी नआउनु भएको भए हामी त लठभत्रै हुने रहेछौँ। ती 16-17 वर्षका कलिलो भैँसले बाफिएका हिजो आज पढ्दै गरेका भाइ बहिनी र आफन्तका छोराछोरीलाई देख्दा भने, तिमीहरू राम्रोसँग पढो, यो पढ्ने उमेर हो। तिनीहरूको ठट्टा र हाउभाव देखेर शङ्का गर्दै भने, चाँडै बिहा नहरो, यो बिहा हर्ने उमेर होइन, पछि दुःख पाउँछौ फेरि। 25-30का छिप्पिएको भैँसले बाक्लिएकाहरूलाई देखेर भने, बिहा हर्न ढिलो नहर, सन्तान जन्माउन गाह्रो हुन्छ, तिनलाई हुर्काउन गाह्रो हुन्छ, आफू बुढाबुढी हुँदा ती बच्चै हुन्छन्। तिनले दङ्ग पर्दै भने, यी माइरी कसरी जानिन् यस्ता कुरा? केही आफन्तका छोराहरूका लागि छोरीहरू मागिदिएकी पनि छु, केही आफन्तका छोरीहरूलाई छोराहरू मागिदिएको छु। मेरो व्यावहारिकतालाई ती विश्वास गर्छन् र दङ्ग परेर भन्छन्, यी माइले कसरी जानिन् यस्ता कुरा? पहिले पहिले पनि भाइ बहिनीका घर जाँदा तिनका छोराछोरी मसँग साह्रै जामिन्थे। लाग्थ्यो तिनका आमा बाबुलाई भन्दा तिनले मलाई नजिकको आफन्त ठानेका छन्। म पनि तिनलाई देख्दा त्यसै त्यसै खुसी हुन्थे, मानौ मैले आफ्नै छोराछोरी भेटेकी हुँ। तिनका घर जाँदा आश्रमबाट प्रसाद र फलफुल लिएर जान्थे। ती सबै खुसी हुँदै हारालुस गर्दै खान्थे, सुदामाले लिएर गएको कनिका कृष्णले खाए जस्तै। म त्यसै त्यसै धन्य हुन्थे। अब यी ठुला भए तर पनि मसँग टाढा भएका छैनन्। अब यिनका छोराछोरी भने मसँग झ्यामिन पाउँदैनन्। आधुनिक समयले तिनलाई कहाँ कहाँ पुर्याउला, पुरानो समयले थिचे कि मलाई कहाँ पुर्याउला। मैले आफूलाई बुढी भएको महसुस गरे। दिएको भोलिपल्ट म देवघाट फर्किन तयारिए। उनीहरूले आउनै दिएनन्, अझै बस्नु 2-4 दिन भनेर कर गरे। ओहो, आश्रममा म नभई हुँदैन, लथालिङ्ग भयो होला सबै। ती विद्यार्थी केटाहरूले फुल भाँचे होलान्, फोहोर गरे होलान्। विद्यार्थी केटाहरूभन्दा चञ्चल र छुच्चा छन् बाँदरहरू। कुटी अगाडि फर्सी, लौका, गिरौला लगाएको छु। ती फल्दै थिए चिचिला, बाँदरले सबै खाए होलान्। चिप्ले भिन्डी र कटहर मात्र हो बाँदरले नखाने भनेको, अरू त केही देख्नै हुँदैन। झन् पशुपतिका र गुहेश्वरीका बाँदर पनि ल्याएर छोडिदिएपछि त के चाहियो र? त्यहाँका बाँदर त झन् छट्टु पो रहेछन्। कुटीका ती साना झ्याल खोलेर भित्र पनि पस्न बेर लाउँदैनन् बाँदरहरू। स्वामीजी र गुरुहरूले के भने होलान्, यतिका दिनसम्म म नहुँदा साथीहरूले के भने होलान्। कहिले त स्वामीजीले रिसाएर भन्छन्, आफन्त कहाँ जानै मरि हत्या गर्ने भए किन सन्यास लियौ त, घरजम गरेर बसिया भए हुन्थ्यो नि, नरकमा डुब्या भए हुन्थ्यो नि। एक्लै डराए, लौन नि यतिका दिन भयो, स्वामीजीले अब के भन्छन् होला। आश्रममा ठुली दाता आकी छन्, साधिका आकी छन्। उनले त स्वामीजीले भन्दा पनि राम्रो प्रवचन अर्छिन्। गाउन र नाच्न पनि सिपालु, बजाउन नि त्यत्तिकै सिपालु। तिनले गाएको सुनेर स्वामीजी भन्छन्, फेरि गाऊ गाऊ अघिको भजन। तिनले बजाएको हर्मोनीको धुन सुनेर स्वामीजी भन्छन्, फेरि बजाऊ बजाऊ अघिको धुन। ती त ज्ञानले अर्थ मुक्त भइसकिरहेछन्। तिनका आँखा र अनार्ट भगवानको जस्तो ज्योति र तेज आउँछ, उनी भगवानको भजन गाउँछिन्। तिनको खुब प्रशंसा गरे स्वामीजीले। अहिले बुढी हुँदा त यस्तै राम्री छन्, उमेरमा कस्ती थिइन् होला। 70 वर्ष भइसकेन अरे, तर भर्खर 50 वर्ष कि अस्ति। कति जतन गरे कि आफ्नो अनार र शरीरलाई। तिनका अनार हातकोडा कति कलकलाउँदछन्, देवी देवताका जस्ता। तिनका आँखा ओठ कपाल पुरै शरीर नै देवीका जस्ता, टिभीमा देखिने देवी अस्ति। ती बनारसट आकी हुन् अरे, जीवनभरि नै उतै साधना अरेर ज्ञान प्राप्त अरेर फर्केकी आफ्नै देश सम्झेर, देवघाट सम्झेर, अब सधैँ यहीँ बस्ने अरे स्वामीजीकै आश्रममा। स्वामीजीले उनलाई खुब ठूलो स्वागत अरे, देवीलाई झैँ अरे, तर उनी हाम्रो वास्तै हर्दैनन्। उनले त 5 वर्षसम्म आश्रमलाई पुग्ने लाखौँ रुपियाँ दिएकी छन्। यतिका पैसा तिनले काट ल्याएन होला, कति धनी रहेछन्। स्वामीजीसँग उनको चिन्जान कहाँ भएको होला, पक्कै नि उतै बनारसमा भयो होला नि। सबैजनाले तिनलाई देखेर भेटेर अब सँगै बस्न पाउने भए भन्दै आफूलाई धन्य भएको सम्झेका छन्। मैले सोधेँ, तिमीहरूले नि आफूलाई धन्य भएको सम्झेका छौ? सबैले खुसी हुँदै भने, हामी नि धन्य भएका छौँ, आइमै पनि यस्ता ज्ञानी हुँदो रहेछन्। स्वामीजीभन्दा ज्ञानी अस्ति, तिनको बोली स्वामीजीको जस्तो रुखको छैन, कति नरम र मायालु छ। बोल्दा पनि भजन गाएको जस्तो मिठो लय सुनिन्छ, भित्रबाट हृदयले बोले जस्तो। तिनको व्यवहार देवीको जस्तो लाउँछ, टिभीमा आउने देवीको जस्तो। तिनको बोली व्यवहारमा कतै पनि देखिँदैन रिसराग। तिनी स्वामीजी चाहिँ रिसाउनन्, हाँसिरहन्छन्। ती त निदान्दाखेरि नै हँसिले देखिन्छन् होला। बहिनीका घरमा 5-7 दिन बसेर फर्किँदा शारदा, सीता, पद्मा, यमुना, गङ्गाहरूले यस्ता कुरा सुनाए। ओहो, कहिलेका त 5-7 दिनमा पनि यस्तो ठुलो परिवर्तन हुँदो रहेछ देवघाटमा। मैले सोधेँ, उनको नाम के हो अरे? यमुनाले भन्, गङ्गेश्वरी, साधिका गङ्गेश्वरी। तिनलाई कतिखेर भेटौँ, देखाउँ र बोलौँ भयो, आजलाई साँझ परिहाल्यो, तिनी आफ्नो नित्य कर्ममा लागिन् होला, अब भोलि बिहान भेट्छु भनेर आफैलाई बुझाए। बिहान प्रवचन कक्षको ढोकाबाट यसो के छिरेकी थिएँ, देखिहालेँ तिनै होलिन् जो स्वामीजीको छेउको आसनमा बसेकी छन्। स्वामीजी छैनन्, 2 दिनलाई बाहिर गएका अरे। प्रवचन सुरु हुने बेला भएको छ, मैले तिनका अगाडि फूल चढाएर शिर निभ्राई दर्शन गरेँ। शिर उठाएर हेर्दा तिनको अनुहार उसरी नै धप्प बलिरहेको छ, तर चन्द्रमा झैँ शान्त। तिनले प्रवचन सुरु गरिन्। साँच्चै तिनको आवाजको शैली, उनको ज्ञानको आयतन, विषयवस्तुको प्रस्तुति विचित्र लाग्यो, स्वामीजीको भन्दा कति धेरै राम्रो। स्वामीजीले बोल्दा यति धेरै हार्दिक र आत्मिक अनुभव कहिल्यै भएको थिएन मलाई, साथीहरूले ठिक भनेका रहेछन्। स्वामीजीको रिस नाकको टुप्पामा छ, यिनको त कतै पनि छैन होला रिस, भए पनि ठुलो आन्द्राको फेदमा होला। कस्तो शान्त अनुहार, कहिल्यै नरिसाउला जस्तो। कहिलेकाहीँ चन्द्रमामा पनि ग्रहण लाग्छ, आकार थपगट भइराख्छ, तर यिनको अनुहारबाट पनि एउटै भाव र आभा खसिरहेछ। म त थाहै नपाइकन सम्मोहित भएछु। त्यो अनुहार मलाई यति हार्दिक लाग्यो कि मैले तिनलाई सानैदेखि चिनेकी छु, तिनीसँग धेरै बोलेकी छु, मनको कुरा खोलेकी छु। मनमा नै सोचेँ, प्रवचन सकिएपछि यिनीसँग धेरै कुरा गर्छु, के यिनी मसँग बोल्छिन् होला। तर धेरै कुरा भएन, हार्दिक व्यवहार मात्र भयो। यसरी कुरा गर्दा तिनी बोल्नुभन्दा धेरै मुस्कुराइन् मात्र, शान्त ध्वनि निकालेर हावाले पातसँग बोले झैँ सुस्तरी बोलिन्, तर हावाले झैँ स्वच्छन्द भएर बोलिनन्, बडो विचार गरेर बोलिन्। उनको अनुहारमा भाव नदी झैँ बगिरहेछ, तर नदी जस्तो अशान्त छैन अनुहार। दिनहरू बित्दै जाँदा कसो कसो तिनीसँग म बढी नै आत्मीय र नजिक हुँदै गएँ, उनी पनि मसँग नजिक भएन। कसै कसै लागेको मेरो मन र जीवनको मैलो तिनको हार्दिकताको साबुनले माझेर धोएर सफा बनाइदिए जस्तो लाग्यो। तिनी सबैभन्दा बढी नजिक मसँग किन भइरहेकी छन् हँसरी। एक दिन साँझ तिनी मेरो कोटीमा आइन्, प्रेमपूर्वक मेरो छेउमा बसिन्। यति ठुली शादीका गङ्गेश्वरी जो मेरो कुटीमा मैले बस्ने गरेकै मैलो आसनमा मसँग बसेकी छन्। म धन्य पाएँ, आफ्नो जीवनका असङ्ख्य सुस्केराहरूलाई हुरी बनाएर उडाउन खोजेँ मैले आफ्नै मनको आँगनमा उहिलेदेखि जमेर बसेका फोहोर र कसिङ्गरहरू। उनले मेरो बारेमा सोधिन्, मैले भने त्यही जिन्दगी बिर्सन त यहाँ आँकी म बिर्सियौ त। म केही बोलिनँ, झन् सम्झेर पुरानो जीवन मनै भरिएर आयो। भनिन्, बिर्सिएको भए त झन् राम्रो, तर सम्झेकी छौ भने म सुन्न चाहन्छु, साह्रै नजिकको ठानेर मात्र सोधेकी हौ। यति प्रेमपूर्वक सोधेपछि मैले सबै कुरा बताएँ। मैले आँधी हुरी चले झैँ आफ्ना कुरा सुनाएँ, तर उनले रुखले झैँ होइन पहाडले झैँ चुपचाप मेरा कुरा सुनिन्। मेरा कुराले उनको जीवनको पात अलिएन, तर उनी पहाडको मूल झैँ रसाइन्। उनले भने आफ्नो बारेमा केही बताएनन्। मैले धेरै कर गरेर सोधिरहने आँट पनि गर्न सकिनँ। दुई तिन दिनपछि फेरि आइन् मेरो कोटीमा, भनिन्, आजको रात तिम्रै कोटीमा बस्छु, राख्छौ। तिनी त्यति राम्रो आश्रममा बसे कि मेरो साँगुरो कोटी मैलो ओछ्यान, केही भन्ने हुन् कि भन्ने डर लाग्यो, तर म कसरी नाइ भन्न सक्थेँ र भने किन नराख्नु। बरु तपाईँले किन बस्नुहुन्थ्यो यस्तो कुटिया? किन बस्दिनँ, बस्छु नि। तिमीले जस्तै ठुला ठुला दुःखहरू भोगेर आएकी हुँ मैले पनि। तिम्रो जीवनले भन्दा धेरै सङ्घर्ष र चुनौतीहरू मेरो जीवनले भोगेको छ। तिम्रा जीवनका पहाडहरूभन्दा मेरो जीवनका पहाडहरू धेरै अग्ला र अप्ठ्याराहरू थिए, र ती धेरै थिए। लाग्यो उनी पनि आफ्नो जीवन सुनाउन खोज्दैछन् मलाई। म तिनको जीवनका पहाडहरूको प्रतिध्वनि सुन्न आतुर भए। खाना खाएर ओछ्यानमा बस्यौँ, उनले मलाई भित्तामा झुन्डिएर बलिरहेको बल्ब झैँ हेरिन्, हेरिरहन्। धेरै बेरपछि सोधिन्, तिम्री साथी थिए नि पवित्रा, उसका बारेमा तिमीलाई केही थाहा छैन? मैले टाउको हल्लाएर भने, युवक साधुको टोलीमा मिसिएर जब उनी गइन् त्यसपछि कहिल्यै गाम फर्केर आएनन्, विभिन्न हल्ला मात्र आए। ऊ कहाँ हराए, अहिले कहाँ छे, केही थाहा छैन तिमीलाई? मैले थाहा छैनको जनाउ दायाँ बायाँ टाउको हल्लाएर दिएँ। उनले एक मानो जति चिसो हावा तानेर फोक्सोमा पुर्याइन् र त्यसलाई तातो सास बनाएर फ्याँक्दै भनिन्, पवित्र तिम्रो सामान्य छे। मैले उनीतिर स्तब्ध भएर हेरेँ, फेरि भनिन्, पवित्र तिमीसँगै छे? म त्यही पवित्र हौँ जोसँग तिम्रो गहिरो मित्रता थियो। हामी एउटै रङका थियौँ, सेतो, तर स्वभाव फरक फरक। मैले आफ्नो सेतो रङमाथि जीवनका धेरै रङ थपेँ। जसरी कुनै पनि कपडालाई रङ्गीन बनाउन सेतो कपडामा विभिन्न रङहरू थपिन्छन्, धेरै रङ्गिए तर तिमीले सेतोमाथि पहेँलो रङ मात्र थपेकी रहेछौ। म झनै स्तब्ध भएँ। जीवन त चक्रिय बाटो पो रहेछ। धरतीको पानी आकाशमा पुगेर फेरि धरतीमै झरे जस्तो लाग्यो। झन्डै छ दशकपछि पवित्रालाई यसरी अचानक आफ्नो अगाडि देख्न पाउँदा उनी आकाशबाट झरे जस्तै लाग्यो। यस्तो पनि हुँदो रहेछ भयो। देखेपछि बोलेपछि लागेको त थियो कतै चिने चिने जस्तो, गहिरो र पुरानो मित्रता जस्तो। तर मेरो बुढो दिमागले त्यति चलाखीपूर्वक गङ्गेश्वरीलाई पवित्रालाई हुन् भन्ने अनुमान गर्न सकेन। सोधेँ, तिमी पवित्राबाट कसरी गङ्गेश्वरी भयौ त?
लागेन जिया पियो बिन मोर लागेन जिया पियो बिन मोर लागेन जिया पियो बिन मोर पापी जिया नहीं माने नहीं माने
उनले रात चाहिँ शान्त भएर एकहोरो समुद्रको लहरले चाहिँ भन्न थालिन्, गङ्गेश्वरीभन्दा पहिला बत्सला थिएँ, बत्सलाभन्दा पहिला अभिसारिका थिएँ, अभिसारिकाभन्दा पहिला म मीरा थिएँ, मीराभन्दा पहिला पवित्रा थिएँ, तिम्री सखी पवित्रा, एकदमै पवित्र पवित्रा। कर्म सँगसँगै उही जिन्दगीका मेरा नाम र रूपहरू पनि फेरिँदै गए, उही धरतीका रङहरू फेरिँदै गए। धेरै गीत गाएँ मान्छेका लागि, धेरै सङ्गीत बजाएँ मान्छेका लागि, धेरै धेरै नाचेँ मान्छेकै लागि, लोग्ने मान्छेका लागि। जब मान्छेका लागि गाउन बजाउन र नाच्न नसक्ने भए त्यसपछि गाउन बजाउन र नाच्न थाले भगवानका लागि। पचहत्तर वर्ष भनेको थोरै हो र हामी दुवै जीवनका अन्तिम दिनहरू गरिरहेछौँ। तर हामी आफ्नो इच्छा अनुसार एकदमै चाँडै पनि गर्न सक्दैनौँ, एकदम ढिलो पनि गर्न सक्दैनौँ। जतिन्जेल गर्न पाउँछौँ त्यही नै हाम्रो जीवन हो। तारा, आफूलाई जत्तिकै विश्वास गरेर तिमीलाई यो कुरा भन्दैछु। स्वामीजी लगायत कसैलाई पनि मेरो इतिहास थाहा छैन यहाँ, म बाहेक। अब तिमी थपिने भयो, तिमीलाई थप्दा मेरो मन अझ बढी हलुङ्गो हुनेछ। यद्यपि मलाई मेरो जीवन भोगाई बोक्न नसक्ने गरी गरुङ्गो भने भएको छैन, तर बिसाउँदा मेरो मन अझ हलुङ्गो हुनेछ। जीवन अथाहमा चल्छ, जसले जीवनको गुप्ताङ्गलाई अत्यन्त सुन्दर ढङ्गले छोप्छ। मलाई आफ्नो जीवनप्रति कुनै गुनासो र पश्चाताप छैन। जन्म, विवाह र विधुवा हुनु मेरा जीवनका यी घटना मैले निर्णय गरेकी होइन। युवक साधुको टोलीसँग पछि लागेर गएदेखि यहाँ अहिलेसम्मका प्राय प्रत्येक घटना म स्वयंले बाध्यात्मक परिस्थितिमा गरेका ऐच्छिक निर्णयहरू हुन्। उमेर मेरो नियन्त्रणमा छैन र मृत्यु पनि। ती दुई भयानक डर लाग्दा र स्वीकार्नै पर्ने कुराले मान्छेहरूको रमझमबाट म भगवान्को भजनमा आइपुगेँ। जब मैले पर क्षितिजमा घाम उदाए चाहिँ कालो भयानक अदृश्य पिण्ड पनि उदाएको देखेँ, जोसँग उज्यालो छैन। त्यही हो मृत्यु, जो मलाई लिन आइरहेछ भन्ने लाग्यो। मेरो मृत्यु त्यो बिरानो प्रदेशमा नहोस् भनेर म यहाँ आएँ। सात महिना अगाडि मङ्सिरमा पनि यहाँ आएकी थिएँ यी स्वामीजीसँग। एक दिन मात्र बसेर फर्किएँ त्यति बेला, जाँदा यहाँ बस्ने निर्णय र बन्दोबस्त मिलाएर गए। थाहा छ तारा, म ती युवक साधुको मोहमा फँसेकी थिएँ। मेरो मोहित मनलाई तिनले सोधे, बनारस जान्छौ? कसरी जाम? तिमी वहाँ आश्रममा सेवा गरेर बस्छौली, म त हजुरको सेवा गरेर बस्ने हुँ। म त ब्रह्मचारी हुँ, ब्रह्मचारीलाई सेवा चाहिँदिन र? तिनले खाना लाउन पर्दैन, मैले यसो भनेपछि ती चुपचाप लागे। साँच्चै ती पनि मेरो मोहमा परेका रहेछन्। कस्तो अप्ठ्यारो परिस्थिति आइपुग्यो। हामी दुवै एकअर्कामा पोखियौँ, रोक्नै सकेनौँ त के गरौँ। बाहिर ठुलो पानी परिरहेको थियो, हामी भित्र ओतमा थियौँ, तर हाम्रो मन बाहिर परिरहेको ठुलो जरीभन्दा ठुलो प्रेमको जरीमा रुजिरहेको थियो। लुगा चाहिँ भिजाउँदै एकअर्कालाई, हामी प्रेमको साबुनले एकअर्काको मैलो धुँदै थियौँ, मिच्दै थियौँ, पखाल्दै थियौँ, निचोर्दै थियौँ र प्रेमकै घाममा प्रेम सुकाउँदै थियौँ। हामीले पाप त गरेनौँ। बादलको घर आकाशमा हुन्छ, तर बादल सधैँ आफ्नो घरमा बस्न सक्दैन, त्यसले पग्लेर धरतीमा खस्नै पर्छ। हो, हाम्रा मनहरू पनि एकअर्काको घरमा बस्न सकेनन्, त्यसैले एकअर्कामा पोखिए। अहिले हाम्रो मनको आकाश झरीपछिको आकाश चाहिँ सफा भएको छ, यसमा केही पाप छैन। उनले त्यसो भनेपछि म ढुक्क भएँ। तर उनी त जिन्दगीभर अविवाहित हुने प्रण गरेर साधनामा लागेका मान्छे, मैले मात्र चाहेर भएन, मैले चाहेको भए तिनलाई जबरजस्ती आफ्नो पति बनाउने आधार र हतियार उनले नै मलाई दिएका थिए, तर त्यसलाई प्रयोग गर्नु हामी दुवैका लागि घातक हुन्थ्यो। त्यसो गर्ने विचार कहिले आएन। उनी पनि आफ्नै अनुशासनमा थिए र म पनि। हाम्रा मिलन र परिमिलनहरू अत्यन्त जोखिमपूर्ण र संवेदनशील भएकाले म आत्तिएकी थिएँ। हावा र प्रकाशका आँखाले हाम्रा गोप्यताहरू देखे, तर तिनले हाम्रा गोप्यताहरूको कहिले अपमान र उल्लङ्घन गरेनन्। हवस् त, श्रुति सम्वेकमा यतिन्जेल तपाईँ अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचन सँगसँगै अब आजको लागि श्रुति सम्वेकको समय सकिएको छ। यसको बाँकी अंश सेतो धरती लिएर फेरि अर्को साता शुक्रबार हामी आउनेछौँ। त्यति बेला तपाईँलाई सेतो धरतीको 17 श्रृङ्खला सुनाउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्रि।
Da 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 da